नमस्कार, उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलितो नेपालमा तपाईलाई स्वागत छ। म विष्णु विश्वकर्मा। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको यो कार्यक्रम देशभरका विभिन्न एफएम स्टेशनसँगै उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम बदलितो नेपालमा आज हामी नेपालको कृषि प्रणालीको वास्तविकता, किसानका समस्या र जैविक विषादी कसरी बनाउने भन्ने विषयमा छलफल गर्दैछौ। कृषि मन्त्री चक्रपाणी खनालले यसै हप्ता आगामी 5 वर्षका लागि कृषि भूमि तथा सहकारी क्षेत्रको मार्गचित्र सार्वजनिक गर्नुभएको छ। मुख्य बाली धान, गहुँ, मकैको परनिर्भरता घटाउने र सिँचाई बढाएर कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने उहाँको मार्गचित्रमा उल्लेख छ। तर अहिले पनि धेरै किसानले सरकारबाट पाउनुपर्ने सेवा सुविधा पाउन सकेका छैनन्। यसै हप्ता कृषि क्षेत्रको अनुसन्धानका लागि स्थापना भएको नेपाल कृषि अनुसन्धान परिषद नार्क 27 वर्षमा पुगेको छ। तर नार्कले उत्पादन गरेका धेरै बिउ नपाएको गुनासो ग्रामीण भेगका किसानको छ। आजको कार्यक्रममा हामी कृषि कर्म गर्ने किसानका समस्या, सरकारी राहत र सेवा सुविधाको बढ्दो दुरूपयोग अनि जैविक विषादीका विषयमा कृषि प्राविधिक भरत प्रसाद लामिसानेसँग छलफल गर्दैछौ। कृषि मन्त्रालय अन्तर्गत कृषि सेवा केन्द्रमा 30 वर्षसम्म काम गर्दा त्यसका विभिन्न ठाउँ पुग्नुभएका लामिसाने अहिले अर्ग्यानिक खेती र जैविक विषादी उत्पादन गर्ने काम गर्नुहुन्छ। बदलितो नेपालमा यहाँलाई स्वागत छ।
धन्यवाद। तपाईँले अहिले विभिन्न ठाउँ घुम्नु भएको छ, खास गरी जिल्ला कृषि विकास कार्यालयहरूमा, यी मार्फत तपाईँ देशका विभिन्न ठाउँमा जानुभयो। पहिला त हाम्रो कृषिको अवस्था के छ तपाईँ देशभर घुमेको हुँदाखेरि मैले सोधेँ।
अब कृषिको अवस्था के छ भनेर मैले हजुरलाई भन्नुपर्दाखेरि कृषिको अवस्था धेरै राम्रो हो, तर त्यो गराइमा र भनाइमा चाहिँ अलिकति अन्तर देखिरहेको छु मैले। विभिन्न ठाउँमा कृषि धेरै राम्रो हो। कृषि भनेको हाम्रो शरीरको एउटा मेरुदण्ड जस्तै हो। कृषि नभए हामी विश्वमा कुनै पनि चिज बाँच्न सक्दैन। तर यसमा भनाइ र गराइमा अलिकति फरक हो कि जति मलाई शंका छ।
त्यस्तो भनाइ र गराई के फरक भयो? नीति नियम बन्ने, किसानले यसो गर्छु उसो गर्छु भन्ने, ती तर कार्यान्वयन नगरिने, व्यवहारमा किसानलाई राहत नदिइने त्यस्ता हुन्।
अब जस्तो प्रधानमन्त्री आधुनिकीकरण भनेको छ, र प्रधानमन्त्री आधुनिकीकरण भनेर चाहिँ ब्लक क्षेत्र, पगड क्षेत्र, जोन, सुपर जोन भनेको छ। म विभिन्न जिल्लामा गएँ। म गएका जिल्लाहरूमा मैले चाहिँ म्याग्दी गएँ। म्याग्दी गएर मैले म्याग्दीको एउटा पिपलबोट भन्ने ठाउँमा एउटा कार्यक्रम गरेँ। बिना खनजोतको त्यहाँ लसुन खेती गरेँ मैले। लसुन खेतीलाई चाहिँ खनजोत गर्नु पर्दैन, धान काटे भोलिपेर धानको ठोसामा लसुन रोपेर बढी उत्पादन लिनुपर्छ र बढी उत्पादन हुन्छ। तपाईँहरूको चाहिँ जस्तो मानौ 2 क्विन्टल गहुँ भयो भने 2 क्विन्टलै लसुन उत्पादन गर्नुपर्छ भन्ने मैले सिकाएँ। र त्यहाँको चाहिँ किसानहरूसँग मैले सोद्धाखेरि त्यो एरियामा त्यहाँको 1-2 जनाले सुविधा लिएको छ, अधिकांश मान्छेले 98% मान्छेले त्यहाँ सुविधा, कृषिको सुविधा लिएको छैन। परमाडी म्याग्दीको प्राय मगरबस्ती बढी छ, र मैले सबै दिदीबहिनीहरू दाजुभाइलाई नै मैले सोद्धाखेरि त्यहाँ कृषिको चाहिँ अनुदान भनेको अलिक बाठा टाठा र अलिक जो जान्ने हुन्छ ती मान्छेहरू लिन्छन्। त्यसले सोझा साझा मान्छेले त्यो मिनी किट भनेर बिउ पनि पाउँदैनन्। कृषिको बिउ के हो कसो हो भनेर त्यो कसैलाई पनि जानकारी मेरो मूल्याङ्कनमा चाहिँ नभएको जस्तो महसुस मैले जिल्लातिर भेटाइरहेको छु।
भनेको पहुँचवालाले मात्रै कृषिका कार्यक्रम र अनुदान लिने गरेका छन्, यो सत्यता पनि हो। अहिले तपाईँ देशभर घुम्नुभयो, वास्तविक किसान को हुन् र पहुँचवाला चाहिँ को हुन् त्यो पनि भनिदिनुहोस् न तपाईँले।
वास्तविक किसान भन्ने हो भने वास्तविक किसान भनेको गाउँका कोदालो खन्ने नै किसान हुन्। अहिले कागजपत्र मिलाएर जाने पहुँचवाला किसान बनेका छन्। देशमा धेरै रेकर्डहरू मसँग छन्, तर उसले काम गर्दैन। एउटा फर्म बनाएको छ, दर्ता गरेको छ, उसले अनुदानहरू लिएको छ। तर प्राप्तमा उसले यदि अनुदान लिइसकेको छ, अब अहिले काठमाडौँ जिल्लाको एउटामा तरकारी विकास निर्देशालयको एउटा कार्यक्रम छ, तरकारी बेर्ना उत्पादन भन्ने, 48,75,000 यो योजना छ। त्यहाँ अधिकांश मान्छे चाहिँ व्यवसाय किसान छन्। तर व्यवसाय किसानले एउटा बेर्ना उत्पादन गर्ने निकायले नेपाल सरकारको 48,75,000 अनुदान छ, त्यसमध्ये निवेदकले 11,25,000 हाल्नुपर्ने भनेर त्यहाँ बोर्डमा देखायो। कसैले पनि त्यो पक्षमा छैन। अब किनभने त्यो बेर्ना उत्पादन गर्ने निकायले भन्नुपर्छ कि पर्दैन, त्यो अधिकांश मान्छेलाई चाहिँ त्यहाँ ल्याएर जानकारी गराउनु पर्छ कि पर्दैन। एउटा बोर्ड राखेर बेर्ना उत्पादन गर्ने निकायले बेर्ना उत्पादन गर्ने बोर्ड राखेर मात्रै त्यसको के बेर्ना सफल होला त? कहिले होला त? के 2 नम्बरी गर्ने मात्रै काम हो त? अनुदान दिने मान्छेहरूको 2 नम्बरी काम हो त? अब वास्तविकता किसान भनेकोले केही राहत पाएकै छैनन्। वास्तविकता किसानले राहत पाएको छैनन्, या जम्मै नक्कली किसानले मात्रै राहत पाएको छ मेरो बुझाइमा। म प्रमाण दिएर भन्न सक्छु, जो मान्छे बाहिरको मान्छेहरू आएछन् कागज पत्र मिलाए यताउति धाउन सके आगे कोठा धाउन सके त्यहाँ ट्याकटुक पार्न सके उनीहरूले राहत पाएछन्। साँच्चीकै कोदालो खन्ने किसानले राहत पाएको छैनन्। उनीहरूले समयमा उनीहरूले न बिउ पाएका छन् न मल पाएका छन् र उनीहरूले त्यो केही पाएका छैनन्। म पनि धेरै लामो समय नेपाल सरकारको अफिसमा बसेर मैले काम गर्दै अब अहिले म तारकेश्वर नगरपालिकाको बालाजी सेवा केन्द्रमा बसेर काम गरेँ। मैले एक सालमा मैले छवटा सातवटा पम्पसेट पनि बाँडेका थिएँ त्यहाँबाट किसानहरूको लागि सिँचाइको लागि। मैले छोडेपछि त्यो ठाउँमा एउटा पम्पसेट कसैले बाँडेको छैन। मेरो ठाउँमा बसेर काम गर्ने साथीहरू छन् बालाजी सेवा केन्द्र अन्तर्गत, तर के छ भने उयो आए धौकाउने धौकाउने यताउति आयो भने प्लास्टिक दिए, टनेल बनाउनलाई प्लास्टिक दिए, अनुदानमा भनेका छन् सारा कुराहरू, तर ती साँच्चीकै कोदालो खन्ने किसानले पाएको छैनन्। मिनीकिटी एउटा पाएका छैनन्। हामीले मैले सरसर्ती हेर्दाखेरि मैले धेरैवटा जिल्लामा मैले काम गर्ने मौका चाहिँ मलाई पाएको कारणले 20% मान्छेले पनि राम्रोसँग कृषि भनेको बुझेको छैन, सेवा केन्द्र कहाँ छ भनेर थाहा नै छैन। अब त स्थानीय निकायमा गयो, अब स्थानीय निकायमा गएपछि त त्योभन्दा पनि गाई गुज्रेको हुन्छ भन्ने मेरो मूल्याङ्कन चाहिँ छ।
हामी कुरा गरिरहँदा यो खुला मञ्च नजिकैको त्रिभुवन आर्मी क्लबको एउटा स्वरमा छौँ। यहाँ के हावा पनि चलिरहेको छ, प्रेसमा हावा सिर्र चलेको आइरहेको पनि छ। खास गरी किसानका अनुदान, किसानका समस्या सरकारले कसरी सम्बोधन गर्छ भन्ने बारेमा हामीले अहिले कुरा गरिरहेका छौँ। तपाईँलाई मैले अघि जुन प्रश्नहरू गरेँ, अहिलेसम्म आइरहँदा नेपाल सरकारको कृषि मन्त्रालय छ, नेपाल कृषि अनुसन्धान परिषद नार्क छ, तपाईँ आफैले पनि सरकारमा बसेर सरकारका विभिन्न निकायमा रहेर काम गर्नुभयो, किसानका धेरै समस्या समाधानका लागि सरकारबाट पाउनुपर्ने राहत र अनुदान नपाउनुका कारण तपाईँ के देख्नुहुन्छ? अशिक्षा हो कि सरकार त्यहाँसम्म पुग्न नसके?
अब प्राय कतिपय ठाउँमा त त्यो कृषिको त्यो सरकार त्यहाँ पुग्न सकेकै छैन, धेरै टाढा छ, सेवा केन्द्र धेरै टाढा छ, कम्तीमा सदरमुकाममा सेवा केन्द्र छ, दुई दिन लाग्छ त्यो ठाउँमा फिल्डमा जानलाई, अब त्यहाँ को जाने? अर्कोतिर किसानमा पनि चाहना कमै छ, कृषि कहाँ छ के छ भनेर किसानको पनि चाहना छैन, उनीहरूकै चाहना छैन भने अब के कृषिको कर्मचारीले त्यहाँ गएर काम गर्ने त चान्सै छैन। म पनि वास्तवमा कर्मचारी हो, मैले पनि धेरैवटा जिल्लामा काम गरेँ, धेरैवटा जिल्लामा गरेँ। हामी त किसान भनेको देवता हुन्, किसान खुसी भयो भने त हामी त सुख हुन्छ, यदि किसानैले रिसाए किसानलाई नराम्रो गऱ्यौँ भने त हामीलाई त दुःख हुन्छ। किसान भनेका देवता हुन्, किसानलाई हामीले राम्रो गर्नुपर्छ। मेरो चाहिँ यही अनुरोध छ, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कृषि प्राविधिकले किसानलाई एकदमै माया गर्नुपर्छ। किसानलाई माया गर्नुभयो भने तपाईँका बालबच्चालाई पनि भगवान परमात्मा परमेश्वरले माया गर्छन् भन्ने चाहना मैले बोकेर सन्देशै पनि म त्यो दिन्छु। र कृषिमा अहिले 80% मान्छेले सुविधा पाएका छैन, 20% पाएका छन्, त्यही 20% मान्छेले बाठा टाठाले पाएका छन्। ठुला ठुला भाषण मात्र गरेर भएन, व्यवहारमा कसैले ल्याएकै छैन। जस्तो राष्ट्रिय कृषि अनुसन्धान परिषद हरेक जिल्लामा रिसर्च गर्नु पर्यो, हजुरबाको पालादेखि मकै लगाएर छ, हजुरबा पाल्दै धान लगाएछ, हजुरबा पाल्दै गहुँ लगाएछ, उनीहरूलाई थाहा छैन कुन चाहिँ गहुँ लाउने, कुन धान लाउने, कुन मकै लाउने, कुन आलु लाउने भन्ने थाहा छैन। हरेक जिल्लामा रिसर्च गर्नु पर्यो, त्यहाँ जानु पर्यो, त्यहाँ लगानी गर्नु पर्यो, अनि एकचोटि भिजिट जाने, गाडी लिएर जाने, भत्ता सत्ता सबै आउँछ भने चाहिँ जाने, भत्ता नआए चाहिँ नजाने। भत्ता संसार हो, हामीलाई खानापुनी तलब त नेपाल सरकारले दिइहालेको छ नि, मान्छेले काम नपाएर खाडी मुलुकमा गएर काम गर्न गइरहेछन्, नेपाल सरकारले पैसा दिँदा दिँदै हामी फेरि ओभर ड्याम दुनियाँ यहाँ त्यहाँ यताउति भन्छौँ भने कृषिले कसरी काम गर भनेर तपाईँ पत्याउनुहुन्छ?
तपाईँ आफै पनि विभिन्न ठाउँ पुगेर यो अर्ग्यानिक खेती उत्पादनको वकालत पनि गर्नुहुन्छ, रासायनिक विषादी, रासायनिक मल विषादी नहालिकन धेरै हामी बाली नाली उत्पादन गर्न सक्छौँ, लगाउन सक्छौँ भन्नुहुन्छ। त्यस्तामा तपाईँले के बाली नाली, रासायनिक मल र विषादी नहाली उत्पादन गर्नुभएको छ?
अब तपाईँले साह्रै राम्रो प्रश्न गर्नुभयो। अब अहिले अर्ग्यानिक खेती भन्ना साथ मान्छेलाई अलिकति के होला भन्ने अलिकति ढुकझुक भइरहेछ। अर्ग्यानिक खेतीमा 100% नै सफल हुन्छ, तर के छ भन्ने गरेका छु मैले किसानहरूलाई भने, तपाईँहरू अर्ग्यानिक खेती गर्दा थोरैबाट सुरु गर्नुहोस् न। तपाईँलाई यदि धेरै छ, धेरै खेती छ, धेरै रासायनिक मल विषादी नहालिकन आउँदैन, हामी खानपिन पाउँदैनौँ भन्ने चाहिँ तपाईँलाई त्यस्तो भ्रम छ भने थोरै एक रोपनीबाट गर्नुहोस्। तपाईँहरू एक रोपनीबाट गर्नुहोस् तर हाम्रो प्रविधि गर्नुहोस्, त्यहाँ माटो व्यवस्थापनमा राम्रो गर्नुहोस्, कम्पोस्ट मल राम्रो बनाउनुहोस्, गोठे मल राम्रो बनाउनुहोस्, गाई भैँसीको पिसाबलाई त्यसलाई सङ्कलन गर्नुहोस्, मान्छे पिसाबलाई सङ्कलन गर्नुहोस्, हरेक किसिमको। अब हाम्रो अर्ग्यानिक खेती भएन भएन भन्नुहुन्छ किसानहरू, कसरी हुन्छ? के अरे, गाई भैँसीको मल लिएर गएर चाहिने खेतबारीमा एक महिना अगाडिदेखि थुपारिदिनुहुन्छ, त्यसबाट पाउने नाइट्रोजन 1% पनि बिरुवाले पाउँदैन, जम्मै सूर्यको लाइटले उडाएर लान्छ, एउटा कुरो हिउँदको बर्खातिर बर्खा लहर थुपारिदिनुहुन्छ, पानीले बगाएर लान्छ, त्यसबाट पाउने बिरुवालाई पाउने तत्त्व 1% पाउँदैन। मल त धेरै हाली भन्ठानेका छन् उहाँहरूले, अनि त्यसबाट त त्यो कुनै पनि बिरुवालाई पाउने पर्ने स्वर तत्व मध्ये नाइट्रोजन फस्फरस पोटासहरू कुनै पनि नपाए त बिरुवा उत्पादन त राम्रो हुँदैन। र यदि अर्गानिक गर्नलाई अर्गानिक गर्न कस्तो धेरैवटा ट्याबहरू छन्, अब जस्तो हामी चाहिँ अर्गानिक खेती गर्न हामी ल्याब ट्याबबाट सक्छौँ, हामी बत्ती बालेर गर्न सक्छौँ, पोखरीबाट किरा नियन्त्रण गर्न सक्छौँ, फुलहरूबाट नियन्त्रण गर्न सक्छौँ, विभिन्न किसिमको गाईको पिसाबबाट नियन्त्रण गर्न सक्छौँ, सिस्नु भयो, केतीपाती भयो, केतुकी भयो, बकाइनुहरू के यिनीहरूबाट पनि हामी विषादी युज गराएर पनि हामी गर्न सक्छौँ। सर्वे सर्वा विषादी चाहिँ होइन, यदि विषादी सर्वे सर्वा हो भने अहिले युवती युवाहरू चाहिँ 40% युवती युवाहरू अहिले विषादीको कारणले चाहिँ मृत्यु भइरहेका तथ्याङ्क धेरै नेपालमा धेरै आइरहेको छ, किनभने 40 वर्ष नउपुगेका किडनी खराब भएको छन्, मृगौला खराब भएको छन्, मुटु खराब भएको छन्, भेटभेटी कतिपय मान्छेहरू गएका छन्। अहिले विश्व उसमा संगठनले यो के अरे तथ्याङ्क लिए अनुसारले विषाद 40% मान्छे विषादै कारणबाट चाहिँ मृत्यु भइरह भनेर घोषणा पनि कतिपय ठाउँमा गरेका छ, कतिपय हस्पिटलमा गएको छ। आज तरकारी खाएर खाना खाएर सुतो, भोलिपल्ट बिहान कतिपय मान्छे उठ्न सकेका छैनन्। किन भन्दा हिजो खाना खाएर सुत्या भन्छन्, उनीहरूलाई स्लो पोइजन विषादीको रियाक्सन भइरहेको छ, त्यो कुरा उहाँहरूले बुझ्नु भएको छैन, किनभने विषादी के हो भन्ने कुरा थाहा छैन। विषादी कम्तीमा मानव जीवनमा कसरी असर गर्छ भन्ने पनि थाहा छैन, आफूलाई कति असर गर्छ, आफ्नो बालबच्चालाई कसरी असर गर्छ, अरूलाई कसरी कति असर गर्छ भन्ने कुरा जब तक उहाँहरूमा चेतना आउँदैन तब तक मान्छेहरूले चाहिँ ओर्नु। अब अर्ग्यानिक खेती गर्नलाई धेरै सजिलो छ, अब कति अहिलेका मान्छेहरू सबै सोखिन भएको छन्। मेरो भनाइ अर्ग्यानिक खेती गरिसकेपछि उहाँहरूले भन्नुहुन्छ मलाई, किसानहरूले अर्ग्यानिक खेती गरो बेच्ने ठाउँ छैन, विषादी हालेर अर्ग्यानिक हालेर चाहिँ उस्तै मूल्य पाउँछ, हामी कहाँ लगेर बेच्ने भनेर उहाँहरूले भन्नुहुन्छ। यदि मैले काम गरेको निकायमा काम गरेको ठाउँमा हाम्रो प्रविधिबाट यदि उहाँहरूले अर्ग्यानिक गर्नुहुन्छ भने बेच्ने निकायमा म अघि लाग्छु, तपाईँ पछि लाग्नुहोस् न। ठुला ठुला भाषण गर्छन् अर्ग्यानिक गर्न, सुपर मार्केटमा बेच्ने भन्छन्, विदेशीलाई खुवाउने भन्छन्, तर हामीले किसानले उत्पादन गरेर अर्ग्यानिक यदि उत्पादन गरिसक्यौँ भने उनीहरूले बेच्ने निकाय त बर्खाइदिनु पर्यो नि, त्यो कुर्सीमा बसेर मात्रै जाहिर खाएर मात्रै त हुँदैन नि, त्यसको पहल त माथिल्लो निकायले गर्नु पर्यो। किसानले के जाने छ र के बुझ्छ र, उसले त कुनै सुपर मार्केटमा यो अर्ग्यानिक हो भनेर उहाँहरूले प्रमाणित गरिदिनु पर्यो, उहाँहरूले चाहिँ चेक गरिदिनु पर्यो, र आफ्नो फिल्डमा गएर अर्ग्यानिक गरे हो कि होइन हेरिदिनु पर्यो, र विषादी राख्ने मान्छेलाई किसानलाई भन्दा अर्ग्यानिक किसानलाई 50% बढी अनुदान दिनुपर्छ। राज्यबाट वातावरण दूषित भयो भनेका छन् हरेक मन्त्रीहरूले, त्यो भनेका छन् विषादी ओहिराउनु, किन विषादी बन्द गर्न लाउँदैनन् त, भाषण मात्रै वातावरण हटाउने भनेका छन्, विषादी खेतबारीमा ओहिराउनु लागेका छन्, त्यसको लागि त कन्ट्रोल गर्नु पर्यो नि, अर्ग्यानिक गर भन्नु पर्यो, जैविक विषादी उपलब्ध गराइदिनु पर्यो। यदि रसायनिक विषादी नहाल भनेर हामीले भनिसकेपछि जैविक विषादी उत्पादन गराउनु त सरकारको दायित्व हो नि, सरकारले गर्नु पर्यो नि, जस्तो विषादी नहाल मात्रै भनेर त भएन। अब अहिले प्रधानमन्त्री आधुनिकीकरण भनेको छ, हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू भारत जाँदा पनि कृषिको भोगै ल्याउनु भयो, अब फेरि अहिले हाम्रो कृषि मन्त्री अहिले के अरे इजरायल जानुभएको छ कृषि मन्त्री, इजरायलमा नेपालीहरूले पनि त काम पाएको छैनन् नि, त्यहाँको मान्छेले नेपालमा आएर कसरी प्रविधि काम गर्ने भन्ने त्यो विषयमा पनि छलफल गर्न त्यो भाग लिन जानु आइरहेछ कृषि मन्त्री। अब त्यसमा चाहिँ के होला, मेरो विचारमा अर्ग्यानिक खेती गर्ने मान्छेलाई विषादीको भन्दा 50% बढी अनुदान दिनुपर्छ, किनभने यदि अर्ग्यानिक विषादी हालेर 100 किलो काउली फलाएछ भने अर्ग्यानिक हालेर 50 किलो काउली फलायो भने उसको मूल्य त करिब करिब बराबरै हुनु पर्यो नि त। जस्तो अर्ग्यानिक खेती गरेको र विषादी हालेको मूल्य पनि उही भने, अर्ग्यानिक खेती गर्दा 100 किलो हुन्छ 50 किलो होला, अनि 50 किलो भएपछि मूल्य उही भयो त उसो धेरै घाटा पर्ने भयो नि। विषादी हाले 100 रुपियाँ गयो भने अर्ग्यानिक विषादी नहाले 200 रुपियाँ किलो जानु पर्यो, सरकारले त्यो ग्यारेन्टी गर्नु पर्यो, सरकारले लिनु पर्यो अर्ग्यानिक वातावरण स्वच्छ राख्न राम्रो गर्ने हो भने त सरकारले त्यसमा त अलिकति पहल राम्रोसँग गरिदिनु पर्यो।
तर त्यो पहल तपाईँ आफै पनि काम गर्नुभयो लामो समयसम्म, त्यो पहल सरकारले घोषणा गर्छ कारणले चाहिँ किन हुँदैन त?
कारण हो नि यो, अब अहिले यो अब अहिले अब अब अहिले चाहिँ हजुरको स्थानीय सिंहदरारको अधिकार गाउँमा दिने भनेर जुन सरकारले घोषणा गर्यो, अब काम त हेर्नु बाँकी नै छ, भर्खरै स्थानीय निकायको पनि 1 वर्ष भइसक्यो, स्थानीय निकायका पदाधिकारीहरू बहाल भएका, कतिपय जिल्लामा अहिलेसम्म तातो पत्तो केही पनि छैन, एकतिर बजेट दामाडोलसम्म पठाइदिया छ, एकमुष्ट पठाइदियो पैसा, शीर्षक छुट्याएर पठाइदिएन, काम कल्ला के गर्ने भन्ने पनि थाहा छैन, कतिपय जितेर आउने निर्वाचित हुने मान्छेहरूलाई उहाँहरूलाई पनि कतिपय अन्यलमै होला थाहा छैन, अब कर्मचारी अफिस खारेज अफिसहरू धेरैवटा अफिसहरू खारिज भयो, कर्मचारी गएर त्यहाँ बस्ने व्यवस्थापन गरिसकेका छैन। यो भद्रगोल ताल क्या, यो त के भयो, यो त जोई एउटा जोगीले माग्नी जोगीले माग्दै जाँदा कसैले चामल दिन्छ, कसैले पिठो दिन्छ, कसैले नुन दिन्छ, कसैले दाल दिन्छ, त्यो सबै तपाईँहरूले एउटा खड्कुला पकाएर खाने हो कि। कम्तीमा अफिस खारेज भइसकेपछि कर्मचारीले बस्ने व्यवस्थापन सबै मिलाउनु पर्ने सरकारको दायित्व हो कि नि त। स्वास्थ्यको मान्छेले कहाँ बसेर काम गर्ने, कृषिकोले कहाँ बसेर काम गर्ने, भेटनरीकोले कहाँ बसेर काम गर्ने त, यो त भद्रगोल ताल भइरहेछ।
अब किसान आफैले पनि सीमादरबारको अधिकार हाम्रै गाउँघरमा आयो भन्छन्, किसान आफैले पनि कतिको चनाखो हुनु पर्ला यो विषयमा?
अब किसानले पनि यसमा एकदमै चलाखो हुनु पर्यो, किनभने मैले यही विषयमा मैले सिकाउँदै जान्छु गाउँमा। अब सिंहदरबारको अधिकार गाउँमा आयो, गाउँमा पैसा कृषिमा नि आएछ, भेटनरीमा नि आएछ, स्वास्थ्यमा नि आएको छ। अब तपाईँहरू गाउँमा समूहगत मिलेर जानुहोस् र हामीले यो खेती गर्छौँ, अर्ग्यानिक खेती गर्छौँ भनेर तपाईँ चाहिँ जितेर आउने निर्वाचित मान्छेलाई भन्नुहोस् त्यसमा के गर्नुपर्छ, कसो गर्नुपर्छ, सम्पूर्ण काम म गराउँछु तपाईँहरूलाई। तपाईँहरू नडराउनुहोस्, निरन्तर रूपमा तपाईँहरू लाग्नुहोस्, तपाईँहरू उत्पादन गरेका चिज बेच्नलाई पनि कुनै टेन्सन लिनु पर्दैन। मैले चाहिँ तपाईँको कहाँ जानुपर्छ, मन्त्रालय जानुपर्छ, विभाग जानुपर्छ, क्षेत्रीय जानुपर्छ, स्थानीय निकायमा जानुपर्छ, नगरपालिकामा जानुपर्छ, त्यसको लागि म तयार छु, तपाईँहरू गर्नुहोस् भन्न चाहन्छु।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी कृषि कर्म गर्ने किसानका समस्या, सरकारी राहत र सेवा सुविधाको बढ्दो दुरूपयोग अनि जैविक विषादीका विषयमा कृषि प्राविधिक भरत प्रसाद लामिछानेसँग छलफल गरिरहेका छौं। घरमै रहेका विभिन्न अन्न बाली र उपलब्ध स्रोत साधनबाट जैविक विषादी कसरी बनाउने भन्ने बारे उहाँसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आजको कार्यक्रममा हामी कृषि कर्म गर्ने किसानका समस्या, सरकारी राहत र सेवा सुविधाको बढ्दो दुरूपयोग अनि जैविक विषादीका विषयमा कृषि प्राविधिक भरत प्रसाद लामिछानेसँग छलफल गरिरहेका छौं। तपाईँलाई कार्यक्रममा फेरि स्वागत छ।
धन्यवाद।
अब तपाईँ आफैले पनि विभिन्न तौर तरिकाबाट अर्ग्यानिक खेती उत्पादन गर्ने र उत्पादनमा सघाउ पुर्याउने चिज वस्तुहरू बनाउनुहुन्छ भन्ने तपाईँ आफैले भन्नुहुन्छ, त्यस्ता के बनाउनुहुन्छ तपाईँले ताकि किसानलाई र स्थानीय स्तरका मान्छेलाई प्रत्यक्ष प्रभाव पारोस्?
अब पहिलो नम्बरमा हाम्रो नेपालमा धेरै ठाउँमा जग्गा बाँझो रहिसकेको अवस्था छ। खेर गएका जग्गा निम रोपन लाउनु पर्यो, बगैनी रोपन लाउनु पर्यो, विभिन्न किसिमका जडीबुटीहरू असुरो रोपन लाउनु पर्यो, श्रुतिजन्य पदार्थहरू रोपन लाउनु पर्यो, विशेष हाम्रो जुन अर्ग्यानिक जडीबुटीमा होइन। खेर गएको जग्गा निम रोपे मात्रै भने पनि पैसा आउँछ नि, मल्टिनिमको काम दिन्छ त्यसले, झुसिले किरा लाई किराको काम दिन्छ, केतुके केतुकेबाट चाहिँ नि रातो कमिला र खुम्रेको लागि विषादी बन्छ होइन, सिस्नुबाट बन्छ, तितिपातीबाट बन्छ, बगाइनुबाट बन्छ, असुरबाट बन्छ, यस्ता चिजहरू लाउनु पर्यो। अब अहिले अर्कोतिर अर्ग्यानिक गर्नलाई झन्झटिलो किसानहरूले नमान्नु कारण चाहिँ के भने, अहिले तत्कालीन किरा लगाइरहेछ, अहिले तत्कालीन चाहिँ विषादी लिएर छरिदिइहाल्यो, किरा मरिहाल्छ, अनि भोलिपल्टदेखि त्यो खाने हुने, खायो बालबच्चालाई हस्पिटल लैजाने, आफै बिरामी हुने, त्यो छ। अर्ग्यानिक यदि बनाउनलाई अलिकति झन्झटिलो त छ नि, झन्झटिलो मान्नु त भएन नि, शरीर रहेसम्म त विश्व देखिन्छ, जिन्दगी नै हामी रहेन भने के देखिन्छ हामीले होइन। अब अहिले उतातिर बच्चाहरूलाई राम्रो बोर्डिङमा पढाउने भनेका छन्, बोर्डर्स गर्ने भनेका छन्, दुनियाँ गर्ने भनेका छन्, विषादी हालिया तरकारी लगाएर बच्चाहरूलाई खुवाछन्, बेलुका खुवाएर सुधा, भोलिपल्ट बिराम भइरहेछन्। गाईको पिसाब, यदि गाई पाल्ने किसाबले गाईको पिसाब नियमित रूपमा हप्ता तिनचोटि चारचोटि एक लिटर पिसाबमा पाँच लिटर पानी हालेर मात्रै छर्किदियो भने केही हाल्नै पर्दैन, त्यो त ठुलो कुरा भएन नि। बाख्रा पिसाबबाट विषादी बन्छ, बाख्रा भड्कौलाबाट बन्छ। यदि कुनै मान्छेले व्यवसाय गर्न चाहन्छ भने त्यसको सिस्टममा जानु पर्यो, सिस्टममा काम गर्नु पर्यो होइन। हरेक कुरा पढेर आएको छ, के अरे पैसा कमाएर ल्याएको छ, केही जाने छैन, कुखुरा पाल्ने, गाई पाल्ने, बाख्रा पाल्ने, तरकारी खेती गर्छु भनेर त भएन। त्यसमा प्राविधिक कुरोहरू केही कुराहरू जान्नु पर्यो, कम्तीमा विज्ञहरूसँग सोध्नु पर्यो होइन। त्यसमा कतिपय जति पनि सोध्न आउने मान्छेहरूलाई मैले कुनैसँग शुल्क पनि लिन्न, निशुल्क नि शुल्क सिकाउँछु, र अर्ग्यानिक खेती गर्नुपर्छ है, अब भविष्यमा विषादीको छैन भनेर म सिकाउँछु। अहिले हाम्रो रिपोर्टमा नेपालको चाहिँ काभ्रेको पाँच खाल, के अरे त्यसपछि धादिङ र चितवनमा सबैभन्दा बढी विषादी प्रयोग हुने भनेका जिल्ला यी तिनवटा हुन्। हामी यस्तो थाहा पाउँदै फेरि हामी विषादी हाल्दा खेती गर्छौँ भने हामीभन्दा मूर्खता को होला? र किसानले अब एउटा के बुझ्नुपर्ने, जरुरी बुझ्नुपर्ने, तत्कालीन बुझ्नुपर्ने कुरो के छ भने सिंहदरबारको अधिकार गाउँमा आयो भनेर भनेपछि मिडियाबाट त आइरहेछ, के अधिकार त आयो भने? अहिले हरेक ठाउँमा सूचना केन्द्रहरू खोलिया छ, त्यहाँ गएर बुझ्नु सक्नुहुन्छ अधिकार के आयो त। संगठित रूपमा हामी जानु पर्यो, हाम्रो होइन राम्रो मान्छे भनेर उहाँहरूले जिताउनु भएको अस्ति, राम्रो हाम्रो होइन राम्रो मान्छेलाई देऊ भनेर उहाँहरूले नारा पनि त्यही लानु भएको हो। अब किसानको काम जनप्रतिनिधि नगर सुख पाउनुहुन्छ, हरेक क्षेत्रमा अर्गानी महाकाली अञ्चल घोषणै भइसक्यो, सर्वोच्च अदालतले विषादी बाहिन गर भनेर सरकारलाई चेतावनी दिइसक्यो, सरकारलाई त लाजै हुँदैन, जे बोलिदिने हुन्छ जसो गरिदिने हुन्छ। यदि विषादी नहाल भनिसके त जैव विषादी उपलब्ध नेपालमा गराइदिनु पर्यो नि त, 10 लाख 20 लाख खर्च गरेर व्यावसायिक रूपमा किसानले अर्का जग्गा भाडा लिएर काम गरिरहेछ, यदि विषादी नहाले किन त्यहाँ उत्पादन भएन भने त मरो नि, त्यसको लागि सरकारले पहल गर्नुपर्छ कि पर्दैन, यसमा बडा सरकारले ध्यान दिनुपर्ने कुरो छ।
तपाईँ आफै नै विभिन्न जिल्ला पुगेको अनुभव छ, तीमध्ये कुन जिल्ला पुग्दा सबैभन्दा बढी किसान मारमा परेका छन्?
अब सबैभन्दा मारमा किसान परेका छन् भने अब पर्वतको शालिजा भनेको ठाउँमा त्यहाँ जापानी टोल भन्दा रहेछन्। जापानी टोल किन भने भन्दाखेरि त्यहाँ जापानको जस्तै काम गरिरहने भागहरू भने जापानी टोल, त्यहाँको व्यवसाय भनेको आलु र काउली, त्यहाँको उत्पादन बजार लैजानलाई कि त पोखरा लानु पर्यो कि बेनी लानु पर्यो कि बागलुङ लानु पर्यो होइन, हो त्यो लानलाई त्यहाँ चाहिँ त्यहाँको किसानहरूलाई उत्पादन गरेका चिज बेच्ने निकाय छैन, धेरै टाढा छ, बाटो पनि त्यति राम्रो छैन होइन, अब त्यो निकायमा त्यो त्यहाँ बेच्नलाई बजार नभएको कारणले उनीहरूले त त्यति तरकारी उत्पादन गर्न पनि गाह्रो पर्यो उहाँहरूलाई होइन भने, अब त्यो शालिजा भन्ने ठाउँमा स्पेसल प्राविधिक भनेर मिलन चोकमा अफिस खडा गरिदिया छ, सेवा केन्द्रको ले त छँदै नै छ कर्मचारी, त्यहाँको लागि स्पेसल कर्मचारी भनेर मिलन चोकमा एउटा सेवा केन्द्र खडा गरिदिया छ, तर त्यहाँको एकजना सहकारीको एउटा हेड सर हुनुहुन्छ, सहकारी एउटा हेड सर हुनुहुन्छ, स्कुलमा पढाउनुहुन्छ, त्यो सहकारीको अध्यक्ष हुनुहुन्छ, उहाँलाई मैले चाहिँ कर्मचारी कति आउनुभयो त तपाईँ कहाँ भन्दाखेरि अहिलेसम्म हामीले चिनेकै छैन भन्नुभयो, मैले उहाँलाई भने उहाँको नाम छ, नम्बर छ, फोन नम्बर सबै छ मसँग, तपाईँ जस्तो शिक्षक हेड सर स्कुलमा पढाउनुहुन्छ तपाईँले सेवा केन्द्र देख्नु भएन, कृषि कर्मचारी चिन्नु भएन भने यहाँ किसानले कसले चिन्ला त, तपाईँले कसरी पढाउनुहुन्छ सर भनेर मैले उहाँलाई मेरो कुरामा डिस्कस पनि गरेँ भने, अब त्यहाँ छ बागलुङमा त्यस्तै छ अनि उता मोरङमा त्यस्तै छ, नेपालमा धेरै ठाउँमा 20% मान्छेले नि कृषिको सुविधा पाएका छैनन्, यो ग्यारेन्टी 100% ठोकेर भन्न सकिन्छ।
दोषी को रहेछ, किसान आफैले कि सरकार त्यहाँसम्म पुग्न सक्छ?
होइन, अब एउटा कुरा के छ भने पानी तिर्खा लगाएपछि अब खोलो धारो त आफू कहाँ आउँदैन, अलिकति आफूले पनि जानुपर्छ, पानी कहाँ छ के छ धारो कहाँ छ कुवा छ भनेर सोद्धै खोज्दै पनि जानुपर्छ, किसानको पनि कमजोरी छ त्यसमा, किसानलाई पनि म कमजोरी देख्छु, सरकारलाई मात्रै दोषी देख्दिनँ। त्यहाँ गइसकेर उसले काम गरेन भने सरकार दोषी हो, गएर पनि जाँदै नजानु भने त अब पानीतिर जाँदै गएन भने त कसले खोजीबासी गरेर आउला र यहाँ नेपालमा, जाँदा जाँदै त नगर्दैला भन्ने डर छ, नगइसकेपछि त उनीहरूलाई ढुक्कै छैन, छ नि निर्धक्क छ उनीहरूको, सबैभन्दा कृषिमा भन्दा ठुलो पैसा कहाँ छ, कृषिमा भन्दा बढी बजेट कहाँ छ?
यो यति यावत समस्या छन्, खास गरी हाम्रो मुख्य बाली धान गहुँ र मकै तीनटा कुरामा हामी आत्मनिर्भर छैनौँ, विदेशबाट हामीले खानाका लागि अन्न आयात गर्नुपर्ने अर्थात् किनेर ल्याउनुपर्ने बाध्यता छ, व्यापारीले किनेर ल्याउँछ न हामी बजारबाट त्यो किनेर खान्छौँ, अब यसरी सधैँ किनेर खाएर जिन्दगी त चल्दैन, धेरै मान्छेहरू किसान खेती गर्नु पर्यो भन्दा विदेशबाट फर्केका त केही आकर्षित छन् तर सबैजना यसरी मनै लाएर आउँदैनन्, किन होला यस्तो?
यो अहिले यो मान्छेको एउटा कमजोरी भने नै म यही देख्छु, अर्का देख्ने अर्का दरबार देख्ने अर्का दरबार देखेर पाइन्छ, आफूले गर्नु पर्यो नि, कम्तीमा हाम्रा बाबुबाजेले कोदो मकै धान सबै त्यहीँबाट उत्पादन गराएर खाएर हामी टन्न खाएका थियौँ, रुष्टपुष्ट भएको थियौँ, 80, 85, 90 वर्ष बाँचेका थिए, अब अहिलेका मान्छे मिठो खाएका छन्, राम्रो गरेका छन्, चिटिक्क बनाएका छन्, तर हेर्नुहोस् त स्वाद के पनि छैन तिनीहरूलाई, खेतीमा कामै नगर्ने, अल्छीपना बन्ने, विदेशै जाने नेपालमा जस्तो हो र विदेशमा गएर यहाँको डाक्टर भएको मान्छे पनि त्यहाँ गयो भने पिउने हो, यहाँको पिउन पनि त्यहाँ पिउने हो, यहाँको त्यहाँ विदेश नेपालमा पो डाक्टर साहब भयो त, यहाँ पो त डिग्री पास गर, त्यहाँको डिग्रीको त भ्यालु छैन, होइन आफ्नो देशमा काम गर्नलाई कुनै पनि कसुर नराखिकन कुन हिसाबले के काम व्यवसाय गर्न खोज्नु भएको छ, पूर्व मेचीदेखि पश्चिम महाकाली सम्पूर्ण किसान दाजुभाइहरूले मलाई सम्पर्क गर्नुहोस्, म तपाईँलाई हरेक किसिमको प्रविधिहरू सिकाउँछु, तर आफ्नै जग्गा गएर हिरा उब्जाउनु हुन, विदेशमा गएर किन ज्यान फाल्नुहुन्छ तपाईँ भन्ने सन्देश दिन चाहन्छु।
तपाईँ आफैले किसानले मलाई सम्पर्क राख्नुहोस् त भन्नुभयो, तपाईँ आफैले अहिलेसम्म के गर्नुभयो त्यो कुरा पनि त जानु न।
मैले अहिलेसम्ममा धेरै विषादीहरू, जैविक विषादीहरू बनाएँ, जैविक विषादीहरू मैले बाँडेका छु।
के तीमध्ये?
मैले जैविक सिस्नुको सिस्नुबाट विषादी बनाएर बाँडेका छु, केतुकीबाट बनाएको छु, तितेपातीबाट, बगाइनबाट, निमबाट, असुरोबाट, गाईको पिसाबबाट, ढुटोबाट, पिनाबाट, हाडको धुलोबाट बनाएर बाँडेका छु। मैले जुन मेरो यो काठमाडौँ जिल्लाको तारकेश्वर नगरपालिका तिनमा मैले डडमहरू राखेर बनाएको छु। कुनै मान्छे मसँग परामर्श सोध्न आउँछ, म उहाँलाई सिकाउँछु र त्यो विषादी मैले दिन्छु, जैविक विषादी दिन्छु, लगाएर त्यो हालेपछि त किरा त मर्ने भयो, किरा मर्ने भयो त उहाँले पक्का बनाउनुहुन्छ नि, होइन? आफ्नो स्वास्थ्यको लागि पनि बनाउनुहुन्छ, वातावरणको लागि पनि बनाउनुहुन्छ। त्यस्तै विषादी बनाएर मैले टोटली, मलाई पैसा लोभ छैन सर, मलाई चाहिँ नेपालमा धेरै से धेरै मलाई दाजुभाइ दिदीबहिनीहरू चिन्न पाए हुन्थ्यो र तिनीहरूसँग नै बाँझोन्जेल कृषिमै काम गर्न पाए भन्ने एउटा आस्था छ मलाई। मैले पहिला पनि भन्ने गरेका थिएँ, हरेक नेपालमा हरेक गाउँमा महिला ब्याङ्क हुनुपर्छ, महिला ब्याङ्क जब तक हुन्छ तब तक महिलाले सुख पाउँछन्, नत्र पाउँदैन भनेका थिएँ। त्यसैको तात्पर्य अहिले सहकारी छन्, समूह छन्, हरेक कुरा मैले उहाँहरूलाई सिकाउन पाउनु नै मेरो सौभाग्य हो।
यो समस्या छँदैछ, यो एउटा अवसर पनि हो। तपाईँले भन्नुभयो यो विभिन्न जैविक विषादी भन्नुभयो नि, तपाईँले रसायनिक भन्नुभयो नि जैविक विषादी, यो कसरी बनाइन्छ? जस्तो मानव तपाईँले अहिले गाईको गहुँबाटै बनाउन सकिन्छ भन्नुभएको छ, यी विभिन्नबाट कसरी बनाउन सकिन्छ मलाई एकै गरी भनिदिनुहोस्।
जस्तो अब विषादी चाहिँ हामीले 200 लिटर बनाउनु पर्यो भने, 200 लिटर विषादी बनाउनु पर्यो भने 5 किलो सिस्नु हाल्छौँ हामी, 5 किलो बनमारा हाल्छौँ, 5 किलो तितेपाती, 5 किलो केतुके, 5 किलो असुरो, होइन, 1 किलो लसुन, 1 किलो खोर्सानी, 1 किलो टिमुर, केतुके 5 किलो, गाईको पिसा 20 लिटर, पिना 5 किलो, हाडको धुलो 5 किलो, ढुटो 5 किलो, यो सबै हामी एक ठाउँ जम्मा गर्छौँ। एक ठाउँ जम्मा गरेर त्यसलाई धुलो बनाउँछौँ। धुलो बनाएपछि त्यसमा सरक्क लाएर त्यसलाई हामी डडममा हाल्छौँ। डडममा हालेपछि गाईको पिसाब 20-25 लिटर त्यहाँ हालिदिन्छौँ र अनि त्यसमा जति 79-80 लिटर 82 लिटर त जम्मा हुन्छ भनेपछि टोटली हामी चाहिँ 180-120 लिटर चाहिँ पानी हालिदिन्छौँ डडममा। सकेसम्म चाहिँ टिनको डडमभन्दा प्लास्टिकको डडम चाहिन्छ। टिनको डडममा चाहिँ गाईको पिसाब भएपछि पाल पर्ने सम्भावना हुन्छ। त्यसमा चाहिँ त्यसमा 3 हप्तामा त्यो मैल तयार हुन्छ, 3 हप्तामा त्यो जैविक विषादी तयार हुन्छ। एउटा जैविक विषादीको पनि काम गरौँ, एउटा क्याल्सियम भिटामिनको पनि काम गरौँ। यतातिर हाडको धुलो हालेको छ, पिना हालेको छ, ढुटो हालेको छ नि, त्यो पनि काम गर्यो। अनि त्यो काम गर्दाखेरि त्यसमा चाहिँ 1-1 हप्तामा चाहिँ एउटा हाम्रो पन्यौ जस्तो बनाएर एउटा लट्ठी बनाएर त्यसलाई मलाई चलाइदिने, माथिबाट कालो प्लास्टिक छोडिदिने, 3 महिना भएपछि त्यो स्पेसल विषादी बन्छ। 1 लिटर त्यो झोलमा 16 लिटर पानी हालेर कुनै तरकारी बिरुवामा स्प्रे गरिदिने, किराहरू त जम्मै जानी भए, ग्रिन हुने भयो। जुनसुकै बिरुवा ग्रिन भएपछि त राम्रो उत्पादन दिने भयो नि, होइन र? हो, ग्रिन हुनु चाहियो नि त बिरुवा, धान, गहुँ, मकै, कोदो, हरेक बिरुवा, तरकारी सबै ग्रिन चाहियो, हरियो चाहियो। हरियो भयो भने पो राम्रो फल्छ, त्यसले खाद्य तत्त्व लिन सक्छ। बिरुवा त रोपेको छ, पहेँलो छ, झिङ्गनार गएको छ भने त्यसले खाद्य तत्त्व लिन सक्दैन, रोपेर मात्र त भएन, त्यसलाई काम पनि गर्न सिक्नु पर्यो, जान्नु पर्यो।
यी सबै कुरा सबै बाली नालीमा हाल्न मिल्छ? बाली, खेत बालीमा यो तपाईँले बनाएको जैविक विषादी
सम्पूर्ण बालीमा, खाद्यान्न बाली, तरकारी बाली, सम्पूर्ण कुरामा हाल्न मिल्छ।
हाल्दा के कुरामा ध्यान दिनु पर्यो त्यसो भने?
ध्यान दिनुपर्ने कुरा त त्यसमा त विषादी होइन, अब केही गर्नै परेन, सर्र हालिदियो, अब बिहान हालिदियो, बेलुका टिपेर। तर के भने, त्यो विषादी हाल्दाखेरि बेलुका 4 बजेपछि दिउँसो घाममा हाल्नु भएन, घाममा हाल्दाखेरि त्यसको जीवाणुहरू चाहिँ मर्ने भए, होइन? अब त्यसमा हामी अझ यम पनि हालिन्छौँ, अब सखर पनि हालिन्छौँ र बेलुका 4 बजेपछि सर्र हालिदिएपछि त्यो जीवाणु हाम्रो जुन जय के अरे हाम्रो सूक्ष्म जीवाणुहरू हुन्छन् नि, त्यो सूक्ष्म जीवाणुहरूले त्यो बाहिरबाट आउने ती हाम्रो शत्रु जीवाणुहरूलाई नष्ट गरिदिन्छ र त्यसले चाहिँ आफूलाई आनन्दी पनि हुन्छ र आफ्नो स्वास्थ्य पनि निरोगी हुन्छ, आफ्नो बालबच्चा निरोगी हुन्छन् र तरकारी पनि ग्रिन राम्रो हुन्छ, भोलि बजारमा लाँदा पनि चकिलो हुन्छ, राम्रो हुन्छ, चाँडो बिग्छ।
तपाईँले बनाएको विषादी तपाईँले कति ठाउँमा गएर सिकाउनु भयो अहिले?
मैले अहिले चाहिँ नि उसमा पर्वतको सालिजामा सिकाएँ, म्याग्दीमा सिकाएँ, बागलुङ सिकाएँ, बेनी सिकाएँ, झापा मोरङमा सिकाएँ, रामेछापमा सिकाएँ, रामेछापको मन्थलीमा र खिम्तीमा सिकाएँ, काभ्रेका धेरैवटा, अब अहिले त गाउँपालिका भयो, त्यहाँ गाउँ विकास समिति थियो, त्यहाँ सिकाइयो, काभ्रे सिकाइयो, दोलखा सिकाइयो, रसुवा सिकाइयो, नुवाकोट 8-10 ठाउँमा त्यसै सिकाइयो। मलाई त फोन आएको आइछ सर, फोन आएको आइछ, मलाई त आनन्द आउँछ, मन्त्रीहरूलाई बरु फोन नआउला, मलाई त्यति फोन आउँछ नि, खाना दिइहाल्छन्, पैसा के कुरा भयो, खाना टन्न दिइहाल्छन्, मिठै दिन्छन् खाना।
त्यो सिकाउँदा तपाईँले कृषिमा उनीहरूको आकर्षण बढेको, उनीहरूको झुकाव बढेको, उनीहरूको लगानी बढेको पाउनुभयो?
ए धेरै, कति खुसी सर, अचोत्तो कार्यक्रम गर्ने भनेर आएपछि उनीहरू त्यसै त्यसै मौरीमा चिनीको चासनीमा म जस्तो मौरी पाल्ने किसानले म दाना नहुँदाखेरि चिनीको चासनी दिएर मौरीलाई बोलाउँछौँ नि, कतिपय त्यो चासनीमै डुबेर नि मौरी मर्छन् नि, हामीले मैले कार्यक्रम गर्न आयो भने त सबै मान्छे ओहिरिन्छन्, ए आनन्द लिन्छन् भनेर त ठुला ठुला पण्डितले भागवत भने जस्तो छ।
तपाईँ आफैले कहाँबाट सिक्नुभयो त त्यति धेरैलाई सिकाउन सक्ने यो जैविक विषादी बनाउने तरिका चाहिँ?
मैले चाहिँ 2060 सालदेखि यो जैविक विषादी बनाउने सिकाएँ।
पहिला तालिम कसले दियो?
कसले? जागिर त मेरो पहिला पुरोदेखि नै मैले कृषिमै काम गरेँ। 2036 सालदेखि मैले कृषिमा काम गरेँ। 30 वर्ष मैले नेपाल सरकारको काम गरेँ। 60 साल त निरन्तर रूपमा मैले चाहिँ अर्ग्यानिक खेती गर्नुपर्छ भनेर सिकाएँ। काठमाडौँ जिल्लाको यो काभ्रेस्थली पञ्चकन्या कृषि सहकारीमा हजुरले नाम सुन्नुभएकै पनि होला, पञ्चकन्या निकारी अहिले उद्धवजी हुनुहुन्छ, निर्मलाजीहरू हुनुहुन्छ, त्यो उद्धव निर्मला बनाएको मैले हो। त्यो 200 रोपनी 4 किल्ला छनौट गरेर चाहिँ अर्ग्यानिक खेती गर्ने भनेर बनाएको, म त्यहाँको स्थानीय थिएँ। कति अब जस्तो त्यतिखेर प्रकाश चन्द्र लोहनी कृषि मन्त्री हुनुहुन्थ्यो, टेवार थापा कृषि सचिव हुनुहुन्थ्यो, अहिले दिलाराम भण्डारी काठमाडौँ जिल्लाको प्रमुख हुनुहुन्थ्यो, म सेवा केन्द्रको म आफै प्रमुख थिएँ। भन्दा 60 सालदेखि निरन्तर रूपमा गर्दै 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 जाँदा अब अहिले मैले दक्षिण कोरियाको सहयोगबाट पनि मैले गाउँमा तालिम सिकाएँ। दक्षिण कोरियाको सहयोगबाट काठमाडौँ युनिभर्सिटी धुलिखेलले सहयोग गराएर अर्ग्यानिक त्यो विषादी बनाउने भाँडो शुद्ध दिएर खाजा साजा दुनियाँ दिएर भत्ता दिएर पनि मैले तारकेश्वर नगरपालिकाको एउटा रिसोर्टमा त्यो कार्यक्रम पनि गरेँ। अहिले पौरखी नेपालको कार्यक्रम पनि मैले चलाउँछु, स्वरोजगार कार्यक्रम पनि मैले दिन्छु। तर के छ मेरो चाहना भनेको नेपालमा धेरै से धेरै मान्छेसँग चिन्ने मौका पाऊँ र मैले सिकाएको कुरा सबैलाई सिकाउन पाऊँ। कम्तीमा मरिहालिएछ भने पनि नारायण शिव त धेरै राम्रो सिकाउँथ्यो भन्ने सबै मान्छेले सम्झिन्छन् भन्ने चाहनाले आनन्द भएर हिँडिरहेछु सर म।
तपाईँलाई यदि कसैले अहिले पनि जैविक विषादी कसरी बनाउने भन्ने बारेमा तपाईँबाट सहयोग लिन चाहे भने के गर्ने?
ए म सम्पूर्ण कुरा सिकाइन्छु, उसको गाउँमा उसको घरमा उसको टोलमा गएर म सिकाइन्छु।
पैसा तपाईँको पारिश्रमिक
केही दिनु पर्दैन, उसले खाना दियोस् होइन सक्छ दिँदैन भने खाना पनि नदियोस्। मैले पक्का धान रोपिया छु, मुसिना पक्का फल्छ, फल म खान पाइहाल्छु नि। उसले मलाई त्यस्तो म पैसामा विज्ञा पनि होइन, मैले अहिलेसम्म मलाई पैसा पुगिन्छ सरकारले पिन्छन् दिइहाल्यो अनि दिए दिन्छ नयाँ दिइन पैसा दिए काम गर्ने नदिए नदिने।
अहिले धेरै जसो ठाउँमा धेरै हाम्रा गाउँघरमा जिल्ला जिल्लामा विषादी आयात र रासायनिक मलको आयात बढ्दो छ, भारतबाट ल्याएर आफ्नो बारीमा हालेर धेरै फलाउने लोभ धेरै किसानलाई छ। अब यो विषादीमा पनि जैविक विषादीको प्रयोग गर्ने कुराको प्रचार प्रसार र गाउँघरमा कसरी पुर्याउने त यसमा तपाईँ त लागिरहनु भएको छ, अरूलाई पनि कसरी लाग्न प्रेरित गर्ने?
होइन अब यसमा त राज्य पनि लागिसक्यो, अब मैले मात्रै लाग्नु पर्दैन, अब राज्यले नै एकदम सहयोग गरिरहेछ, हामी गाउँ गाउँमा गएर गरिदिन्छ। मैले मन्त्रालय भनेको छु, विभाग भनेको छु, क्षेत्रीय भनेको छु, मलाई पठाइदिए बाबा म पैसा तिमीहरूको जस्तो टिडिए खाएर जानु परेको छैन, मलाई म आफ्नो खर्च गरेर गाडीमा चढेर गएर तालिम सिकाएर आएछु, मैले काहीँ पैसा नलिकिनु पनि। पैसा ठुलो संसार होइन, कम्तीमा मान्छेको जिन्दगी ठुलो संसार हो, पैसै ठुलो हो र पैसा एउटा औँठी लगाएछ मरेपछि बाउ त गयो गयो आमा त गएँ गएँ भनेर छोराले औँठी तान्छ, जिन्दगी ठुलो हो, संसारको पृथ्वीमा दाजुभाइ ठुला हो नि, तिनीहरूलाई म हरेक घर घरमा गाउँ गाउँमा गएर सिकाउँछु, तर मलाई उहाँहरूले केही दिनु पर्दैन।
अहिले आवश्यकता यो धेरै देखिन्छ, किनभने तपाईँले भने जस्तो मान्छे साँझ सुत्यो बिहान उठ्दाखेरि मरेको देखिन्छ, यो तपाईँले भनेको जसरी काम गर्न सरकारले अनुदानका कुरा कार्यक्रमका कुरा केही ल्याएको छ तपाईँलाई थाहा छ?
कार्यक्रम र अनुदानका कुराहरू त व्यापक रूपमा ल्याएको छ नि, अब ल्याएर ल्याएछ, तर ल्या मैले पहिले पनि भनिसकेँ यो बाटा टाठाले मात्रै पाएको छैन, स्वयं सहायता किसानले पाएको छैन यहाँ केही पनि। अब प्लास्टिकको टनल दिने भने त 2000 रुपियाँ 20-30 जनालाई भनेको छ, 20-30 जनालाई ती मान्छेले यसो फोन गरिदिन्छ, कसमा कन्ट्याक्ट छ फोन गरिदियो ल फलानी प्लास्टिक बाँध्ने है आयो भन्छ, टोल टोलमा गाउँ गाउँमा लगेर सूचना ट्रान्स गर्नु पर्यो, कतिजनालाई दिए उसमा त्यो नम्स अनुसारले हुनु पर्यो, जस्तो एउटा समूहको आयो 5-7 जना आयो 10-8 जना आयो तिनीहरू ल अरू गाउँको मान्छेलाई छैन कुनै कसैलाई जानकारी नै छैन भन्नु पर्यो, सूचना टाउनु गर गाउँपालिका नगरपालिकामा यसरी कृषिबाट यो बाणी नै छ आउने, त्यति मध्ये पनि एकदम तल्लो वर्गका किसान एउटा प्लास्टिक नै किनेर तरकारी खेती गर्न जाने गर्न खोजेका छ, तर एउटा प्लास्टिक किन्न सक्दैन भने त्यस्ता किसानलाई छान्नु पर्यो नि, जो घरमा चाहिँ सम्पन्न छ उसको 2 करोडको सम्पत्ति छ त्यस्ता किसानले अनुदान पाएको रेकर्ड छ मसँग, जो सम्पन्न छ उसले एउटा 2-3 हेक्टर चाहिँ टनल खेती गर्न सक्छ पैसा धन थप उसले प्लास्टिक पाएछ, एउटा प्लास्टिक छैन त्यो किसानले एउटा प्लास्टिक पाएर टनल हालेर गुलेडाँडा खेती गर्न सकेका छैन, यस्ता रिपोर्टहरू धेरै छन्। सबै बाटा टाटाले खाने जमाना हो, अब स्थानीय सरकारले के गर्छ हेर्न बाँकी नै
हेर्न बाँकी छ त्यो हेरौँला पनि। अब अन्तिमतिर छ हामी कार्यक्रमको अन्तिममा, आम किसानलाई तपाईँको सुझाव के छ यो जैविक विषादी उत्पादनदेखि लिएर अर्ग्यानिक खेती उत्पादनमा तपाईँको जोड के छ?
मैले सम्पूर्ण किसान दाजुभाइ दिदीबहिनीहरूलाई म फेरि पनि भन्न चाहन्छु, तपाईँहरू रसायनिक मल र रसायन विषादी नहालिकन खेती गर्नुहोस्, जैविक खेती गर्नुहोस्, तपाईँहरूलाई बजार व्यवस्थापन पनि गाह्रो छैन, सम्पूर्ण कुरा म सिकाउँछु, तपाईँहरूलाई त्यस्तो डर लागेको छ भने थोरैबाट सुरु गर्नुहोस्, थोरैबाट त्यसमा मैले सम्पूर्ण कुराहरू सिकाउँछु, मैले सिकाएको अनुसारले तपाईँहरू गर्नुहोस्, मर्जी गर्नु मलाई बोलाउनुहोस्, म आउँछु, म त्यहाँ चाहिँ हेरिदिन्छु के गर्नुपर्छ कसो गर्नुपर्छ सबै कुरा म गरिदिन्छु।
तपाईँको नम्बर दिन मिल्छ, सम्पर्क नम्बर?
मेरो चाहिँ मैले अहिले पनि भन्छु, काठमाडौँ जिल्ला तारकिशोर नगरपालिका वडा नम्बर 3 बालाजी बाइपासबाट 6.5 किलोमिटर, कोही चाहना आउनुहुन्छ भने गाडीमा आउनुभयो भने मेरो ठ्याक्क मलाई फोन गरेर आउनुहोस्,
नम्बर पनि त दिन पर्यो नि,
9841434280
9841434280 यसमा तपाईँ आफैले फोन उठाउनुहुन्छ?
मैले आफैले फोन उठाउँछु।
यदि उहाँहरूले सहजै जिज्ञासा राख्नुभयो जैविक विषादी कसरी बनाउने र अहिले रासायनिक विषादीबाट कसरी जोगाउने भन्ने विषयमा तपाईँले आफ्नो सुझाव दिनुहुन्छ?
एकदम म दिन्छु उहाँहरूलाई, उहाँहरूले घरमा गएर उहाँको गाउँमा उहाँको टोलमा गएर म उहाँहरूले खबर गर्नुहोस्, तर मलाई बोलाइसकेपछि 20-30 जना 25-30 जना चाहिँ हुन्, कम्तीमा एकजनालाई मात्रै घरमा स्वस्थानी पढाएर पढाएर त अलि नहोला, त्यसै गरौँ भने नि गरौँ, केही छैन होइन, तर सबै मान्छे गाउँ कम्तीमा एउटा गाउँमा कार्यक्रम राख्दा गाउँवारीका जम्मा हुन्, महिला पुरुष सबै जम्मा हुन्, कतिपयका पुरुषले नमान्लान् कतिपयका महिलाले नमान्लान् होइन, सबै जम्मा हुन्, 2 दिन 3 दिन कति दिन तालिम दिनुपर्छ के गर्नुपर्छ सम्पूर्ण कुराहरू म सिकाउँछु, मलाई त उहाँहरूले केही दिनु पर्दैन, खानासम्म दिनुहोला, खाना नखाए त मरिएला होइन, खानासम्म दिनुहुन्छ, अरू मलाई केही दिनु पर्दैन, तर तपाईँ एउटा निरन्तर रूपमा बालबच्चाको भविष्य हेरेर भए पनि तपाईँले अर्ग्यानिक खेती गर्नुपर्छ भन्ने सुझाव दिन चाहन्छु।
हस्, यो महत्वपूर्ण समयका लागि तपाईँलाई धेरै धन्यवाद।
अब आज मलाई पनि तपाईँले यो उज्यालो 90 मलाई चाहिँ बोलेर केही कुराहरू चाहिँ नेपाल अधिराज्यभरि किसानको सामान्य केही कुराहरू प्रचार गर्नको लागि दिनुभयो, हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो कृषि प्राविधिक भरत प्रसाद लामिछाने। देशको कृषिको अहिलेको अवस्था, किसानका बढ्दै गएका समस्या, सरकारी सेवा सुविधाको बढ्दो दुरूपयोग र जैविक विषादीका विषयमा छलफल गर्दै उहाँसँगको यो कुराकानी सँगै कृषि विशेष कार्यक्रम बदलिदो नेपालको आजको समय सकिने लागेको छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद नार्क अन्तर्गतको संचार प्रकाशन तथा अभिलेख महाशाखाको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी मनोज विष्टसँगै म विष्णु विश्वकर्मा पनि विदा हुन्छु। नमस्कार।